शतबिन गए आइतबार नेपालका पहाडी र हिमाली क्षेत्रमा रहेका 32 जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभाको लागि पहिलो चरणको चुनाव सम्पन्न भएपछि आगामी हप्ता बाँकीका जिल्लाहरूमा हुने मतदानको लागि हाल प्रचार प्रसार कार्यक्रमहरू पनि चलि नै रहेका छन्। यस अन्तर्गत श्रोताबिन एकचोटि चुनाव प्रचारका क्रममा विभिन्न राजनैतिक दलहरूले मतदाताहरू समक्ष गरेका वाचाहरूबारे पनि कुरा गरिहालौँ र ती वाचाहरू कतिको अपाङ्गता मैत्री रहेका छन् त अथवा विभिन्न प्रकारका शारीरिक अशक्तता वा अपाङ्गताबाट प्रभावित मतदाताहरूका जीवन सुधारका लागि राजनीतिज्ञहरूले के कस्ता नीतिहरू अगाडि ल्याएका छन् त यसपटकको चुनावका लागि यसबारे कुरा गर्न अहिले हाम्रो साथमा नेपालबाट पत्रकार गजेन्द्र बुढा थोकी फोन लाइनमा हुनुहुन्छ। गजेन्द्रजी नमस्ते र सबभन्दा पहिला त एसपिएस नेपालीमा तपाईँलाई हार्दिक स्वागत छ र हामीलाई समय दिनुभएकोमा पनि धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँलाई पनि। म दुईटा कुरामा चाहिँ यहाँले विशेष धन्यवाद दिन चाहन्छु। खास गरी अपाङ्गताको मामिलामा हाम्रो नेपाली सञ्चार माध्यमहरूले र देश विदेशमा भएका सञ्चार माध्यमहरूले चाहिँ कमै मात्र ध्यान दिइरहेको सन्दर्भमा र अनि आजको ठिक 3 दिन पछाडि विश्वभरि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस पनि मनाउन लागेको सन्दर्भमा म एउटा अपाङ्ग अभियन्तालाई यहाँले आफ्नो रेडियोमा समय दिनुभएकोमा यहाँलाई म धेरै धेरै धन्यवाद।
अनि अब केही नीतिहरू ल्याएका छन् त राजनीतिक दलहरूले अपाङ्गताबाट प्रभावित मतदाताहरूको लागि यो चुनावमा?
अब नेपालको राजनीतिक दलहरूको कुरा गर्नु पर्दाखेरि राजनीतिक दलहरूमा अपाङ्गताको मुद्दालाई बुझ्ने र उहाँलाई त्यसलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको देखिएन। विशेष गरी अपाङ्गता मुद्दा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूले मात्रै उठाउने मुद्दा हो भन्ने खालको बुझाइ देखियो। एउटा सानो उदाहरण यहाँलाई दिउँ। निर्वाचन अघिल्लो निर्वाचन 10 गतेको निर्वाचन हुनुभन्दा अगाडि ठिक 2 दिन अगाडि निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वको व्यवस्था 2.62% कुल उम्मेदवारको 2.62% चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व हुनुपर्छ भन्ने अनुसूचीमा भएको व्यवस्थालाई चाहिँ निर्वाचन आयोगले एउटा निर्देशिका मार्फत हटायो। त्यो हटाउँदाखेरि नेपालको कुनै पनि राजनीतिक दल भए ठुला भनिने 5 दल त कुनै छोडिदिउँ, साना दलले समेत त्यो विषयमा गम्भीरले एउटा शब्द पनि प्रयोग गरिएको सुनिएन। भनेपछि तपाईँ हामी आफै बुझ्न सक्छौँ कि नेपालका राजनीतिक दलहरूले अपाङ्गताको मामिलालाई एकदमै हेयको उपेक्षाको भावले हेरेका छन् भनेर बुझिन्छ।
अनि अब जुन अब आफूलाई अब अहिलेको मोडर्न अब आधुनिक राजनीतिक दल भनी बताउने जुन विवेकशील साझा पार्टी छ, उक्त पार्टीको चाहिँ के कस्तो नीतिहरू छ कि त्यो पार्टी पनि त्यस्तै अरू पुराना दलहरू झै नै छन् कि कस्तो छ?
अनि उक्त दलको पनि मैले घोषणा पत्र हेरेँ। रविन्द्र मिश्रजीले एउटा कार्यक्रममा त्यहाँ अन्तर्क्रियामा बोल्दाखेरि अपाङ्गताको मुद्दालाई पनि अरू मुद्दामा खुसुक्क मिसाउनु भएको चाहिँ सुनेको थिएँ थोरै 30 सेकेन्ड जति। अब नभएको घोषणापत्रमा हुँदै नभएको होइन, वाम गठबन्धनको घोषणापत्रमा काङ्ग्रेसको घोषणापत्रमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा उपलब्ध गराइनेछ, स्वास्थ्य सेवा उपलब्ध गराइने भन्ने टाइपको त्यो जुन अहिले भइरहेको अलरेडी भइरहेको प्याकेजमा भइरहेको संविधानमा भइसकेको संविधानको सामाजिक सुरक्षाको हकमा उल्लेख भइसकेको विषयवस्तुलाई चाहिँ 2-3 लाइन उल्लेख भएको चाहिँ देखेको थिएँ। साझा विवेकशील पार्टीले पनि त्यस्तै उहाँले एकजना उम्मेदवार चाहिँ उठाएको छौँ हामीले भनेर चाहिँ प्रचार गरिराख्नु भएको छ। त्यो समानुपातिकमा राखेका चाहिँ झन्डै 200 जनाको सङ्ख्या गन्दाखेरि त होइन हो नि है, बाबा रे बाबा के नै गरेको छ भन्ने चाहिँ देखिन्छ प्रचारमा देखाएन। तर वास्तविक नीतिको हिसाबले चाहिँ नेपालको मैले भने नि अघि नै भने नेपालको ठुला भनिने र अहिले अस्तित्वमा रहेका प्रमुख अब अघिल्लो संविधानसभामा रहेका 31 दल दल दर्तामा भएका 130 दल कसैले पनि गम्भीरतापूर्वक अपाङ्गताको मुद्दालाई चाहिँ यो होइन, यो सामाजिक मुद्दा हो, यो एउटा सोसल मुद्दा हो, राजनीतिक मुद्दा हो, विकासको मुद्दा हो भनेर भित्रैबाट आत्मसात गरेको चाहिँ मैले पाएको छैन।
अनि यो के यसमा अपाङ्गता भएका उम्मेदवारहरू नभएका कारणले हो कि अब त्यस प्रकारका उम्मेदवारहरूको लागि उनीहरूलाई प्रोत्साहन नगरिएर हो कि खासै के कारणले हो त?
अब यो होइन, अब अपाङ्गता भएका व्यक्ति एउटा कुरा तपाईँहरू अहिले रेडियो अस्ट्रेलियाबाटमा हुनुहुन्छ, अस्ट्रेलियाको तपाईँले अभ्यास हेर्नु भने त्यहाँ हेर्नु भने विकसित देशहरूको अभ्यास हेर्नु भने त्यहाँको नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्ति भएको कारणले गर्दा अस्ट्रेलियामा विशेष अपाङ्गता सम्बन्धी नीति भएको हो त होइन नि। त्यो चाहिँ के भने सोचाइको समस्या मुख्यतया मैले पाएको चाहिँ सोचाइको समस्या। हामी कहाँ अपाङ्गताको हाम्रो कानुन हेर्ने हो भने 2034 सालदेखि अहिलेसम्म आएको कानुनको हेर्ने हो भने त विश्वकै पुराना कानुनहरू अपाङ्गता सम्बन्धी कानुनहरू मध्ये नेपालमा भएको देखिन्छ। अब व्यवस्थाको कुरा गर्नुहुन्छ भनेदेखि भौतिक पूर्वाधारहरू अपाङ्गता मैत्री अपाङ्गता भएका व्यक्तिहरूले को पहुँचयुक्त हुनुपर्छ भनेर ल्याइएको व्यवस्था 20 वर्ष जति भइसक्यो। हेर्नुहोस् है, कानुनी व्यवस्था नभएको होइन, नबुझेका होइनन्, तर यो मुद्दालाई चाहिँ सोसियल मुद्दा मैले भन्छु भने सामाजिक आर्थिक मुद्दा एउटा मानेर यसलाई राजनीतिक मुद्दामा इन्कर्पोरेट गर्नुपर्छ, अगाडि बढाउनुपर्छ भन्ने कुरा सोचै भएन कि। सबभन्दा मैले पटक पटक भन्ने गरेका छु, हामी कहाँ चाहिँ राजनीतिक दलहरूको र प्रशासकहरूको चाहिँ मानसिकता कस्तो देखियो भने म अपाङ्ग छैन, पहिलो नम्बरमा तपाईँले अघि भन्नुभएको जस्तो म अपाङ्ग छैन, दोस्रो नम्बरमा मेरो परिवारमा कोही पनि अपाङ्गता भएको व्यक्ति छैन, तेस्रो नम्बरमा मेरो आफन्तहरू कोही पनि अपाङ्गता भएको व्यक्ति छैन भने मैले किन सोचिदिने, मैले किन यिनीहरूका लागि नीति बनाइदिने, मैले यिनीहरूको लागि किन पहल गरिदिने भन्ने गलत मानसिकता हाम्रो नीति निर्माता प्रशासक राजनीतिक नेताहरूमा भएको देखियो।
अब यो अल्पसङ्ख्यामा, अब अघि तपाईँले भन्नुभयो 2% जति भनेर, अल्पसङ्ख्यामा रहेका अब अन्य समुदायहरूमाथि पनि अब सर यो राजनीतिज्ञहरूको ध्यान नगएको, खालि अब मेन बहुमतमा रहेका बहुसङ्ख्यकहरूमाथि मात्रै आफ्नो ध्यान केन्द्रित गर्ने, अब यो सानो विषय उनीहरूको विचारमा सानो विषयमाथि ध्यान केन्द्रित नगर्ने भन्ने खालकै सोच हो कि यो के अब केमा प्रायोरिटी दिने भन्ने आधारकोमै तयार भएको कि यस प्रकारको विचार?
यो होइन, यो अल्पसङ्ख्यकको अब हामी यहाँ चाहिँ के भयो भने पछिल्लो समयमा चाहिँ अल्पसङ्ख्यकको नाममा, सीमान्तकृतको नाममा, पछाडि परेका समूहहरूको नाममा, विभिन्न खाले समूहहरूको नाममा चाहिँ जुन अहिले भागबन्डाको अभ्यास सुरु भयो, त्यो भागबन्डाको अन्तर्गत समानुपातिकको व्यवस्थाको अभ्यास चाहिँ वास्तवमै हुनुपर्ने चाहिँ के हो भने समाजबाट जो वास्तवमै पहुँचको बाट वञ्चित छन्, जसले चाहिँ राजनीतिक रूपमा पनि पहुँच पाउन सकेका छैनन्, जसलाई चाहिँ जो प्रतिस्पर्धामा आउन सक्दैनन्, त्यस्ता व्यक्तिहरूको लागि, त्यस्ता मानिसहरूको लागि यो मुद्दा चाहिँ उनीहरूलाई माथि ल्याउनको लागि संरक्षणको, आरक्षणको व्यवस्थाको गरिएको हो। हामी यहाँ चाहिँ के हो भने राजनीति गर्नको लागि त्यस्ता समूह र सीमान्तकृतहरूको लागि अल्पसङ्ख्यकहरूको नाममा चाहिँ सीमित व्यक्तिहरूले राजनीति गर्ने, चलचल गर्ने वातावरण बनाइयो। कस्तोसम्म, कसरीसम्म राजनीतिक रूपमा चाहिँ शब्दमा चलफल गरिन्छ भने तपाईँलाई म उदाहरण दिन्छु। अब नेपाल, यो म त त्यो हामी अपाङ्गता सम्बन्धी मामिलामा लडिरहेका मान्छेहरू नेपाली सरकारको त्यो तथ्याङ्क त मान्दै मान्दैनौँ, त्यही पनि नेपाल सरकारको तथ्याङ्कले, मिथ्याङ्क भन्छु म, मिथ्याङ्कले चाहिँ 2% नागरिकहरू अपाङ्गता भएको व्यक्ति छन् भनेर देखा, जबकि अमेरिकामा 19% छन्, चिनमा 11% छन्, भारतमा 24% छन्। अब त्यो तथ्याङ्कलाई, मिथ्याङ्कलाई मान्दाखेरि पनि 2% नागरिकको त प्रतिनिधित्व हुनुपर्छन् भनेर संविधानमा व्यवस्था भइसके पछाडि के गर्यो भने यिनीहरूले दरले बठाइ गरेर राष्ट्रिय सभा, प्रतिनिधि सभा लगायतका ठाउँमा समानुपातिक प्रतिनिधिहरूमा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्ति भनेर त्यसरी छुट्याए। अब त्यो भन्ना मतलब अब भोलि त्यसमा चाहिँ अपाङ्गता भएका व्यक्तिलाई भेटिएन अनि हामीले अल्पसङ्ख्यक ल्यायौँ भन्ने, अनि दुई जनाको जात थरको भाषा मिलाउने अनि तिनीहरूलाई प्रतिनिधित्व गराउने, यस्तो समाजको उपेक्षा भाव र त्यो शब्दमा चलखेल गरेर पछाडि परेको वर्गलाई सधैँभरि पछाडि पाएका छैन नीति देखियो।
भनेपछि अब हामीले झन्डै एक वर्ष अगाडि तपाईँसँग पहिला कुरा गरेको थियो, जब तपाईँ चाहिँ अन्नपूर्णको विलचेयरमा, अन्नपूर्णको यात्रामा तपाईँ निक्लिनु भएको थियो होइन, त्यो बेलादेखि अहिलेसम्म अब तपाईँले जुन अवेरनेस क्याम्पेन, यो जनचेतनाको लागि पनि अभियानहरू पनि गर्दै संलग्न भइरहनु भएको छ होइन, अहिले चाहिँ जनसमुदायमा अब राजनीतिज्ञहरूको सट्टा अब जनसमुदायमा चाहिँ यसबारे अब अपाङ्गता भएकाहरूको लागि उपयुक्त सेवा हुनुपर्छ भन्ने खालको विचारहरू त्यो समयमा केही विकास भएको छ छैन, कस्तो पढ्नुभएको छ तपाईँले?
होइन, अब होइन, मैले भने नेपालको राजनीतिक दलहरूमा कोही बुझ्दै नबुझ्ने मान्छे चाहिँ होइनन्, कोही बुझ्दै नबुझ्ने मान्छे होइनन्। नेपालको केही राजनीतिक दल, उहाँहरूको म नाम लिन्न, नेपालका केही राजनीतिक दलका ठुला नेताहरू, एकदम प्रख्यात नेता, एकदम बोल्न सक्ने नेताहरू, उहाँहरूको फ्यामिलीमा अपाङ्गता भएका व्यक्तिहरू केही न केही घरको हुनुहुन्छ र उहाँहरूले बुझ्नु पनि भएको छ। तर समस्या के हो भने उहाँहरूलाई चाहिँ त्यो राज्यको नीति, जब नीति लेख्ने कुरा हुन्छ, नीतिगत निर्णय कुरामा हस्तक्षेप गर्ने हुन्छ नि, त्यो इन्टरफेरेन्स गर्ने कुरामा हुन्छ, उहाँहरूको भूमिका कमजोर हुन्छ कि। अनि अब नबुझेको होइन, हाम्रो पर अघिल्लोचोटिको प्रधानमन्त्रीजी पुष्पकमल दाहालजीसँग मेरो दुईचोटि भेट भयो. उहाँले अपाङ्गता मामिलाकरणमा एकदमै गम्भीरतापूर्वक उहाँले इस्युहरू उठाउ बुझेको जस्तो गर्नुहुन्थ्यो. डाक्टर बाबुराम भट्टराईले त आफैले नेपालमा पहिलोचोटि अपाङ्गता मामिले सम्बन्धी उच्च स्तरीय संयन्त्र बनाएर नेपालमा अपाङ्गताको विषयलाई उठान गर्नुपर्छ भनेर उहाँले संयन्त्र बनाउनु, त्यो संयन्त्रमा बसेर मैले पनि काम गर्ने मौका पाएँ. अब नेपाली काङ्ग्रेसमा दुई चारजना नेताहरू हुनुहुन्छ, नेकपा एमालेमा दुई चारजना नेताहरू हुनुहुन्छ, जसले उहाँहरूले अपाङ्गताको मामलालाई बुझ्नुहुन्छ. तर के भयो भने मुख्य समस्या चाहिँ के भने उहाँहरूको कुरो बुझाइ चाहिँ इन्टरफेन्स लेभलमा, त्यसले चाहिँ राज्यको नीति निर्माण तहमा, राजनीतिक निर्णयको लेभलमा, प्रशासनिक निर्णयको तहमा चाहिँ उहाँहरूको इन्टरफेन्स देखिएन के त्यो समस्या चाहिँ त्यहाँबाट उब्जनी भयो के.
भनेपछि अब स्ट्रगल भने अब कठिनाई, अपाङ्गता भएका व्यक्तिहरूको कठिनाई जुन छ अहिलेको समस्या जारी नै रहने नै जस हुन्छ नि देखिएको छ.
अब मुख्य समस्या यो हामीले चाहिँ पछिल्लो समयका तपाईँले भन्नुभयो निर्वाचनको सन्दर्भमा हामीले यतिखेर अपाङ्गता भएका व्यक्तिहरूले किन भोट दिने भन्ने प्रश्न उठाएको छौँ के. किनभने अहिले तपाईँले अघिल्लो चरणको निर्वाचनमा नेपालको धेरैवटा ठाउँमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई भोट दिन जान नपाइएको समाचार सार्वजनिक भयो. अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान केन्द्रको त असर छँदै थियो. अब एउटा दुईवटा मतदान केन्द्रलाई सहज बनाए भनेर प्रचार गर्ने त पाइयो, तर उनीहरू त्यहाँ जाने एउटा हुजर युजर बाटोमा खाल्टाखुल्टी भएको ठाउँ कसरी जान सक्छ, एउटा दृष्टिबिन सिद्ध छडी बाहेक कसरी अर्काको सहायता बिना कसरी उसले मतदान गर्न सक्नु जान सक्छ भन्ने कुरा कहिले गम्भीरतापूर्वक सोचेको देखिएन. अनि हामीले त्यही भएर यो पछिल्लो निर्वाचनको क्रममा अपाङ्गता भएका व्यक्तिहरूले किन मतदान गर्ने भन्ने प्रश्न हामीले राजनीतिक दलहरूलाई गरेका छौँ. त्यसो गर्दाखेरि त्यसो गर्दाखेरि उहाँहरूको उहाँले त्यसै भन्ने गर्नुभएको छैन, होइन हामी आवाज तपाईँहरूको उठाउँछौँ बोल्दैछौँ, कम्तीमा प्रश्न उठाउन सक्ने तहमा हामी अहिले छौँ. तर अब यो यसले कम्ती अब कम्तीमा पनि यो चुनावमा हामीले यदि प्रश्न उठायौँ भने कम्तीमा अब प्राविधिक तहकाहरू संरचनाहरू बन्दाखेरि अपाङ्गता भएका व्यक्तिहरूको पहुँचयुक्त सार्वजनिक सेवा प्रवाह र अन्य सेवाहरूमा पहुँच हुन सक्दछ भन्ने कुरा चाहिँ मलाई लाग्दछ.
हजुर गजेन्द्र बुढाथोकीजी धेरै धेरै धन्यवाद तपाईँको विचारको लागि.
धन्यवाद
र श्रोता मिल्नुहुन्थ्यो नेपालबाट पत्रकार गजेन्द्र बुढा थोकी. यो चुनावमा अपाङ्गता भएका व्यक्तिहरूको लागि राजनीतिक दलहरूले के कस्ता बाचा गरेका छन् अथवा छैन भन्ने लगायतका विषयबारे कुरा गर्दै र उहाँसँग कुराकानी केही बेरमा हाम्रो वेबसाइटमा राख्नेछौँ. ठेगाना हो sbs.com.au/nepali. र श्रोता पनि यदि तपाईँ पनि उक्त कुराकानी अथवा हाम्रो कार्यक्रममा प्रसारण गरेका अन्य विषयहरूबारे आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो एसएमएस नम्बर हो 0429996263 0429996263.